यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। त्रिशुली 3A को सुरुङबाट दुईजनाको जीवितै उद्धार, एकको शव फेला, सुरुङमा फँसेकाहरूलाई निकाल्ने क्रम जारी। प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेज बीच टेलिफोनमा कुराकानी। भगवान श्रीकृष्णको पूजा आराधना गरी आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै र इरान विरूद्ध थप कार्यवाहीको लागि सबै विकल्प बाँकी रहेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दावी। समाचार अब विस्तारमा। रसुवाको भोटेको सीमा भदौ 10 आएको विनाशकारी बाढ़ीको कारण त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका दुईजनाको जीवितै उद्धार गरिएको छ। रासोपा सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले सुरुङभित्रबाट संजय शाह र कवीर महर्जनको जीवितै उद्धार गरिएको जानकारी दिनुभयो। जीवितै उद्धार भएका महर्जन त्रिशुली 3A जलविद्युत आयोजनाका सुपरभाइजर हुनुहुन्छ भने शाह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी हुनुहुन्छ। सेना र सशस्त्र प्रहरीको विदेशी उद्धार कर्मीहरूको सहयोगमा उहाँहरूको उद्धार गरिएको हो। यसअघि उद्धार टोली र सुरुङभित्र फँसेका व्यक्ति बीच दोहोरो संवाद भएको थियो। सुरुङभित्र फँसेका अन्य व्यक्तिको खोजी तथा उद्धारको लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालित छ। सांसद नेउपानेका अनुसार अन्य व्यक्तिको पनि उद्धारको लागि टोलीले प्रयास जारी राखेको छ। यसैबीच उद्धार गरिएका दुईजना मध्ये कवीर महर्जनको स्वास्थ्य अवस्था जटिल रहेको छ। उहाँलाई काठमाडौँ स्थित छाउनी वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष आईसीयूमा भर्ना गरी उपचार जारी राखिएको छ। यस्तै बाढ़ी प्रभावित त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका एक व्यक्तिको शव निकालिएको छ। खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिमले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशी विज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालिएको जानकारी दिनुभयो। यसैबीच गृहमन्त्री सुधन गुरूङले त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङबाट 10 दिनपछि दुईजनाको जीवितै उद्धार भएसँगै अझै आशाको किरण जीवितै रहेको बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले निरन्तरको कठिन चुनौतीका बावजूद उद्धारमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमाण्ड सेन्टरको टोलीप्रति धन्यवाद व्यक्त गर्नुभयो। रसुवा बाढ़ीमा परि ज्यान गुमाएका मध्ये हालसम्म 1290 जनाको शव फेला परेको छ। बाढ़ीपछि सम्पर्कविहीन भएका 4798 जना अझै बेपत्ता छन्। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार फेला परेको शव मध्ये 34 बालक, 45 बालिका, 250 महिला र 427 पुरूषको रहेको छ। आंशिक अंग सहितको 532 शव फेला परेको प्रहरीले जनाएको छ। उपचारको क्रममा अस्पतालमा दुईजनाको मृत्यु भएको छ। यस्तै बाढ़ीमा परि अझै 4798 जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। यस्तै प्रहरी प्रधान कार्यालयका अनुसार बाढ़ीपछि हालसम्म 8197 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये पुरूष 4618, महिला 2472 रहेका छन्। यसैबीच रसुवाको भोटेको सिको बाढ़ीमा परि ज्यान गुमाएका मध्ये 193 जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ। अस्पतालका फोरेन्सिक ल्याब प्रमुख डाक्टर गोपाल चौधरीले अस्पतालमा ल्याइएका मध्ये 174 शवको परीक्षण भइसकेको जानकारी दिनुभयो। यस्तै अस्पतालमा ल्याइएकोमा हालसम्म 24 जनाको शव मात्र पहिचान गरी परिवार तथा आफन्तलाई जिम्मा लगाइएको अस्पताल प्रशासनले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेज बीच आज टेलिफोन वार्ता भएको छ। टेलिफोनमा प्रधानमन्त्री शाहले यही भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा भीषण बाढ़ी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अस्ट्रेलिया सरकार तथा त्यहाँका नागरिकहरूले देखाउनु भएको ऐक्यताप्रति कृतज्ञता व्यक्त गर्नुभयो। साथै उहाँले नेपालको यो विपद उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले गरेको सहयोगमा धन्यवाद व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले नेपालमा बाढ़ीको कारण बेपत्ता हुनुभएका अस्ट्रेलिया नागरिकहरूको पनि खोजी कार्य तीव्र पारिरहेको बताउनुभयो। संवादको क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विपदको कारण नेपालले भोगिरहेको कठिनाईबारे चासो र चिन्ता व्यक्त गर्नुभएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको पीड़ा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न संचार माध्यम तथा पत्रकारहरूलाई आग्रह गर्नुभएको छ। भोटेकोशी बाढ़ीपछि नुवाकोट र रसुवाको होल्डिङ सेन्टरमा सुत्केरी महिला बालबालिका परिवारका सदस्य गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकहरूले आश्रय लिइरहेको उल्लेख गर्नुहुँदै संचार मन्त्री डाक्टर तिमल सिन्हाले उनीहरूको व्यक्तिगत विवरण तस्विर तथा भिडियो सार्वजनिक गर्दा विशेष संवेदनशीलता अपनाउन आग्रह गर्नुभयो। संचार मन्त्री तिमल सिन्हाले विपदको वास्तविकता सार्वजनिक गर्नु संचार माध्यमको महत्वपूर्ण दायित्व भए तापनि विपदबाट प्रभावित व्यक्तिको गोपनीयता सुरक्षा आत्मसम्मान र मानसिक संवेदनशीलताको सम्मान गर्नु पत्रकारिताको अझ महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो। उहाँले सम्बन्धित निकायसँग समन्वय नगरी होल्डिङ सेन्टरमा प्रवेश नगर्न पनि संचारकर्मीहरूलाई आग्रह गर्नु भएको छ। देशले ठूलो क्षति नोक्सानी बेहोर्नु परेको रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी जस्ता विपत्तिहरू भविष्यमा आउन सक्ने जोखिम कायमै रहेको विज्ञहरूले बताएका छन्। तर यस्ता विनाशकारी विपत्को लागि पूर्व तयारी तथा पूर्व सूचना दिन हाल देशसँग पर्याप्त प्राविधिक स्रोत साधन नभएको विज्ञहरूले औल्याएका छन्। संवाददाता बालिका मादेनको रिपोर्ट।
भोटेकोशी नदीमा आएको प्रलयकारी बाढ़ीले पुर्याएको मानवीय र भौतिक क्षतिको विवरणहरू आउने क्रम जारी छ। देशले ठूलो क्षति नोक्सानी बेहोर्नु परेको रसुवा भोटेकोशी बाढ़ी जस्ता विपत्तिहरू भविष्यमा आउन सक्ने जोखिम कायमै रहेको यस क्षेत्रका विज्ञहरूले बताइरहेका छन्। तर यस्ता विनाशकारी विपत्का लागि पूर्व तयारी तथा पूर्व सूचना दिन भने देशसँग भएका प्राविधिक स्रोत साधन पर्याप्त नहुने जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुरीले जानकारी दिनु
हामीले रसुवागढी नाकामा चाहिँ बाढ़ी नाप्ने स्वचालित उपकरण राख्यौं, बाढ़ीले नै बगा। स्याप्रुबेसीमा राख्यौं, बाढ़ीले नै बगा। मौसममा पूर्वानुमानमा आधारित भएर गरिने मौसम पूर्वानुमान, बाढ़ी पूर्वानुमान जुन हामीले अहिलेसम्म गरिआयौं, यी दुवैको यस्तो किसिमको विपदमा कुनै भूमिका छैन। त्यसकारणले अब हामीले नयाँ ढंगले सोच्नुपर्छ। त्यो हामीले पनि अस्तिको घटनामा सूचना विदुर बेत्रावती गल्छीसम्म जहाँ क्षति भए, बस्तीहरू डुबे, त्यहाँ सूचना पठाउन सक्थेनौ भने अझ हजारौंको संख्यामा ताती हुन्थ्यो। त्यसमा पूर्व सूचनाले तल त काम गरेकै हो। फेरि मैले माथिको कुरा गरेँ, टिमुरेलाई जोगाउनको लागि, रसुवागढीलाई जोगाउनको लागि, स्याप्रुबसीलाई जोगाउनको लागि चाहिँ हाम्रो पूर्व सूचना प्रणालीबाट सम्भव थिएन।
वरिष्ठ हाइड्रोलोजिस्ट तथा बाढ़ी पूर्वानुमान शाखा प्रमुख पोखरेलले रेडियो नेपालसँग कुरा गर्नुहुँदै प्राविधिक जोखिम मूल्याङ्कन बिनै खोला तथा नदी किनारमा बस्ती बसालिनु, व्यापार व्यवसाय गर्ने उद्देश्यले घर तथा भौतिक संरचनाको निर्माण गरिनु जस्ता सरकारी र नागरिक दुवै पक्षको त्रुटिका कारण पनि अहिले ठूलो क्षति हुन पुगेको बताउनुभयो। प्रमुख पराजुलीले आगामी दिनमा बाढ़ी मात्र नभई बहुविपदहरूको जोखिम मूल्याङ्कन गरेर मात्र बस्ती बसाल्न र हाल विस्थापित भएकाहरूका लागि छुट्टै सुरक्षित स्थान पहिचान गरी बस्ती विकास गर्नुको विकल्प नभएको पनि बताउनुभयो।
बहुविपद मूल्याङ्कन मार्फत सुरक्षित स्थानहरूको पहिचान गरेर उहाँहरूलाई नजिकैको सुरक्षित स्थानमा बस्ती विकास गर्ने, यो ठूलो विपद भयो, अत्यन्तै दुःखद छ, तर यसले एउटा हामीलाई अर्को मौका दिएको छ, त्यो मौका भविष्यको लागि। त्यो के हो भने अब हामी ती बस्तीहरूलाई कसरी सुरक्षित स्थानमा स्थानान्तरण गरेर अब भविष्यमा कुनै पनि विपदमा उहाँहरूलाई नपर्ने गरी स्थानान्तरण र व्यवस्थापन गर्न सक्छौ, त्यो गर्न सक्यौं भने यो देशको लागि, विश्वको लागि नमुना हुन्छ। यसबाट हामी सबै अन्य नदी जलाधारहरूमा यो परिपाटीलाई चाहिँ रेप्लिकेसन भन्छौं, यसलाई चाहिँ प्रयोग गर्न सक्छौ र हाम्रा जोखिममा रहेका समुदायहरूलाई भविष्यमा सुरक्षित गर्न सक्छौ।
बाढ़ी पूर्वानुमान शाखा प्रमुख पराजुरीले विश्व तापक्रम वृद्धि, जलवायु परिवर्तन लगायतका कारण आगामी दिनमा नेपालमा रहेका हिमताल फुट्ने, हिमपहिरो जाने जस्ता जोखिम उत्तिकै रहेकाले जोखिम क्षेत्रको 24 घण्टा अनुगमन मूल्याङ्कन गर्ने प्रविधि मैत्री विज्ञ टोली खचाई एकै समयमा सूचना प्रवाह हुने संयन्त्रको विकास गरिनु अति जरूरी भइसकेको उल्लेख गर्नुभयो।
सीमा क्षेत्रमा तिब्बतबाट आउने खोला नदीहरूमा मुख्यत र दोस्रो प्राथमिकतामा नेपालबाटै आउने पनि हिमाली क्षेत्रका नदीहरूमा दुधकोशी, तमोर, बुढी गण्डकी, काली गण्डकी, मुगु कर्णाली लगायत विपद हुँदै गरेको क्षेत्रमा 24 घण्टा निगरानी गर्ने टीम सहित, प्रविधि सहित, जसले एक बटन स्विच दबाउँदाखेरि अटोमेटिकली तलको समुदायहरूमा 10 साइरनहरू एकैचोटि बजोस् र समुदायलाई 5-10 मिनट समय चाहिँ कम्तीमा उपलब्ध हो। हिमताल विस्फोटन, हिमपहिरोबाट हुने विस्फोटन, तीव्र गतिको बाढ़ीमा चाहिँ हामी त्यसमा जानैपर्छ। त्यसमा नजाँदासम्म हामीले यो क्षति बेहोरिरहनुपर्छ।
भोटेकोशी जस्ता विनाशकारी बाढ़ीको अपूरणीय क्षतिबाट पाठ सिक्दै आगामी दिनमा नागरिकको जीवन जीवन सुरक्षाका लागि वैज्ञानिक वस्तुनिष्ठ कदमहरू चाल्न आवश्यक देखिन्छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्टपछि बाँकी समाचार। अर्थमन्त्री डाक्टर सोडी मोवाग्लेले अमेरिकी आई कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेसेन्स वाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 1.5 अर्ब रूपियाँ सहयोग गर्नु भएको जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले नेपाल सरकारको तर्फबाट वाङप्रति धन्यवाद व्यक्त गर्दै उक्त सहयोग रसुवा भोटेकोशी बाढ़ीबाट प्रभावितको राहत तथा उद्धारमा महत्वपूर्ण हुने बताउनुभयो। बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गरेको छ। नेपालमा आएको विनाशकारी बाढ़ी तथा पहिरोपछि जारी राहत पुनर्स्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न सो सहयोग गरिएको बंगलादेशले जनाएको छ। यसै गरी भोटेकोशी बाढ़ी विपदको लागि छिमेकी राष्ट्र भारतबाट 6 र 7 चरणको राहत सामग्री नेपाल आइपुगेको छ। नेपालको राहत प्रयासमा भारतको सहयोग निरन्तर जारी छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम आज बिहानैदेखि शुरू गरिएको छ। 2 दिनसम्म रूख र बाँस काट्ने, झाड़ी फाड्ने, ग्याबिन भत्काउने काम गरेपछि आज माथि सफा गर्ने र दुवैतर्फको तलबाट ट्र्याक खोल्ने काम शुरू गरिएको हो। कैलाली जिल्लामा 8 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएपछि सरसफाईमा तीव्रता दिएको छ। जिल्लाको लम्की चुहामा 2 जना र घोडागुडी नगरपालिका र धनगढ़ी उपमहानगरपालिकामा 3-3 जना गरी 8 जनामा संक्रमण पुष्टि भएको हो। कैलालीको टीकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलाली जिल्लामा 8 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएपछि सरसफाईमा तीव्रता दिएको छ। जिल्लाको लम्कीचुवा नगरपालिकामा 2 जना र घोडाघोडी नगरपालिका र धनगढ़ी उपमहानगरपालिकामा 3-3 जना गरी 8 जनामा संक्रमण पुष्टि भएपछि कैलाली जिल्लामा सरसफाईलाई तीव्रता दिएको बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मीन बहादुर थामी।
हालसम्म कैलाली जिल्लामा 8 वटा जापानिज इन्सेफ्लाइटिसका केसहरू देखिएका छन्, जसमा 3 वटा केस चाहिँ धनगढ़ी र 2 वटा लम्कीचुवा र 3 वटा घोडाघोडीमा। घोडाघोडीको 3 वटा केस मध्ये 2 वटा केस चाहिँ डेथ भएको छन्। यो केसहरू देखिएका कारणले यो आर्थिक वर्षमा कैलाली जिल्लामा जापानिज इन्सेफ्लाइटिसको लागि खोप अभियान पनि सञ्चालन हुनेछ र योबाट हामीले बच्नुपर्छ र यसको लागि स्वास्थ्य कार्यालय कैलालीबाट पनि हामीले कैलाली जिल्लामा 1.5 वटा स्थानीय तह केस देखा परेका स्थानमा त विशेष गर्नु नै परिहाल्यो, सँगसँगै अरूमा पनि सतर्कमा रहन सजग रहन पनि अनुरोध गर्न चाहन्छौँ।
जापानिज इन्सेफ्लाइटिसबाट घोडाघोडी नगरपालिका मा 2 जनाको मृत्यु समेत भएको छ। नगरपालिकाको वडा नम्बर 4 र 9 3 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएका 2 जनाको मृत्यु भएपछि यहाँ पनि सरसफाईमा जोड़ दिएको बताउनुहुन्छ घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार हावत।
घोडाघोडी नगरपालिका 4 नम्बर र 9 नम्बरमा जापानिज इन्सेफ्लाइटिस केस देखिएको थियो। देखिएपछि तुरन्त सम्पूर्ण पालिका स्तरको स्वास्थ्य कर्मीहरूसँग बसेर र पालिका स्तरमा त्यसको लागि रोकथाम नियन्त्रणको लागि हामीले सबै 1 देखि 12 नम्बरसम्मका सबै वडामा स्वास्थ्य परिचालन गर्यौं र सबै स्वास्थ्य कर्मीहरूले 84 जना स्वयंसेवकहरूलाई समुदाय स्तरमा प्रचार प्रसारको लागि सरसफाईको लागि लामखुट्टे नियन्त्रण गर्नको लागि सरसफाई अभियान सञ्चालन भइरहेको छ।
लम्कीचुवा नगरपालिकाको वडा नम्बर 1 र 4 2 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको छ। 2 जनामा संक्रमण पुष्टि भएपछि लम्कीचुवा नगरपालिकाले पनि पालिकाभरि नै सरसफाई अभियानका साथै स्वास्थ्य शिक्षा कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। लम्कीचुवा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक तप्त भण्डारी।
हाम्रो लम्कीचुवा नगरपालिकाको वडा नम्बर 4 र 1 देखिएको 2 केस हो। त्यसमा चाहिँ हामीले सम्बन्धित वडामा आमा समूह हुँदै महिला स्वयंसेवा मार्फत स्वास्थ्य शिक्षा कार्यक्रमहरू पनि गरेका छौँ। त्यसपछि हामी स्वास्थ्य कर्मी सम्बन्धमा पनि स्वास्थ्य शिक्षा दिने, विद्यालय स्वास्थ्य शिक्षा लगायतका कामहरू, त्यसपछि वातावरण सरसफाई, कीटजन्य रोग रोकथाम र नियन्त्रणलाई गर्नुपर्ने जुन हाम्रो प्रयासहरू छ त्यो चाहिँ हामीले गरिरहेको छौँ।
जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाईबाट सर्ने रोग भएकाले जानकी गाउँपालिकाले समुदायमा लामखुट्टेका लार्वा खोज र नष्ट गर अभियान सञ्चालन गरिरहेको छ भने विद्यालय स्तरमा विद्यालय नर्सले जापानिज इन्सेफ्लाइटिस बस्ने उपायका बारेमा जानकारी गराइरहनु भएको छ। जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जित बहादुर चौधरी।
लामखुट्टेको लार्वा खोजेर नष्ट गर्ने कार्यक्रम स्वास्थ्य संस्था र स्वयंसेविकाहरू मिलेर आफ्नो वरिपरि सबै खाल्टा खुल्टीहरू पुर्ने पानी जल नदिने त्यस्ता किसिमको जनचेतनामूलक कार्यक्रम गर्दै हुनुहुन्छ।
जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाईबाट सर्ने रोग भएकाले हामी सबै नागरिकले लामखुट्टेको टोकाईबाट बस्न आवश्यक देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
रिपोर्ट पछि बाँकी समाचार। वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन्। ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रेरणाता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई महरात्री भनिन्छ। आजको दिन देशभरिका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नका साथै विशेष गरी महिला पुरूष व्रत बसी रातभर जागरण बस्ने प्रचलन छ। अन्याय, अत्याचार र राक्षसी प्रविधिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौं अवतारको रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मको लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो। यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक संघ संस्थाद्वारा श्रीकृष्णको झाँकी सहित शोभायात्रा तथा रथ यात्रा निकाल्ने चलन छ। यस पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा भोटेकोशी क्षेत्रमा गएको बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनर्स्थापना र अस्थायी बसोबासको लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको समय जकुतुमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार समितिलाई बाढ़ीको कारण घर जग्गामा क्षति भई विस्थापित भएका सोही स्थानमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरान विरूद्ध थप कार्यवाहीको लागि सबै विकल्प खुल्ला रहेको बताउनु भएको छ। उहाँले तत्काल इरानसँग कुनै वार्ता नगर्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानका प्रथम उपराष्ट्रपतिले अमेरिकी आक्रमणको कारण तेहरानले आफ्नो रणनीति परिवर्तन गरेको बताउनु भएको छ। उहाँले अमेरिका विरूद्ध इरानको जवाफ धेरै कड़ा हुने चेतावनी समेत दिनुभएको छ। त्रिशुली 3-1 सुरुङबाट दुईजनाको जीवितै उद्धार। एकको शव फेला, सुरुङमा फँसेकाहरूलाई निकाल्ने क्रम जारी। प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेज बीच टेलिफोनमा कुराकानी। भगवान श्रीकृष्णको पूजा आराधना गरी आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै र इरान विरूद्ध थप कार्यवाहीको लागि सबै विकल्प बाँकी रहेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दावी। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजे को समाचार। सकियो समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।